1, 2, 3.
नमस्ते, आज हामी स्कलर स्ट्याकमा छौँ. स्कलर स्ट्याक भनेको चाहिँ एउटा पोडकास्ट हो जसमा हामी स्कलर स्पिच, एक्सपिरियन्स, नलेज, क्वेरिज, कन्सेप्ट, थट्स एन्ड रियालिटीबारे चर्चा गर्छौँ. आज हामीसँग हुनुहुन्छ इन्जिनियर हसरत अली नेपालज्यू. तपाईँलाई स्वागत छ.
धन्यवाद.
सन्चै हुनुहुन्छ दाइ?
एकदम ठिक छ. अनि तपाईँको?
एकदम, मेरो नि आरामै छ. खाजा खानुभयो?
भर्खर खाएर आएँ म त.
अनि अहिले कस्तो फिल गरिराख्नु भएको छ?
राम्रो लागिरहेको छ.
हजुर,
अब तपाईँहरूले एउटा यो नयाँ कन्सेप्ट ल्याउनु भएको छ जुन चाहिँ अहिलेसम्म यो पूर्वाञ्चलमा पनि यो कन्सेप्ट देखिएको छैन, र अहिले यङ जेनेरेसनमा अथवा विशेष गरी विद्यार्थी जीवनमा कस्ता समस्याहरू हामी ट्याकल गर्न सक्छौँ अथवा अन्य फिल्डमा पनि सायद तपाईँले ल्याउनु भएको यो कन्सेप्टले पक्कै पनि समाजमा, राष्ट्रमा एउटा पोजिटिभ चेन्ज ल्याउँछ. त्यो देखेर पनि म अलिक बढी हर्षित छु म चाहिँ.
हजुर, तपाईँ इन्जिनियरिङ जोइन गर्नुभयो डिप्लोमा पछि.
हजुर,
तपाईँको त्यो मोटिभेसन के थियो इन्जिनियरिङ जोइन गर्ने?
मैले इन्जिनियरिङ अहिले आएर मेरो इन्जिनियरिङ यात्रा पढाइमा मात्र म अहिले 10 वर्षमा छु. मैले चाहिँ ठ्याक्कै एसएलसी सक्ने बित्तिकै, एसएलसी सके पश्चात नै डिप्लोमा पढ्नुपर्छ भन्ने कुरो मैले सुरुमा आफ्नो दाईबाट थाहा पाएको. मेरो दाई पनि धरानको पूर्वाञ्चल क्याम्पसमा डिप्लोमा पढिसक्नु भएको थियो, अनि दाईले पनि लै इन्जिनियरिङ पढ्नुपर्छ भनेर चाहिँ त्यतिखेर फ्यामिलीमा कुरा चल्यो. अनि अब म चाहिँ एकदमै लो लेभल, ग्रास लेभलबाट हुर्केको थिएँ म. अनि के कुरो आयो भन्दाखेरि, एटलिस्ट डिप्लोमा पढ्यो भने, टेक्निकल सब्जेक्ट पढ्यो भने भोलि गएर जोस् आफूलाई पाल्न सक्छ, फ्यामिलीलाई पाल्न सक्छ भन्ने सोचमा चाहिँ मैले त्यो खासमा सुरुवात गरेँ हो यथार्थ भन्नुपर्दा. तर पछि जब म पढ्दै गएँ, डिप्लोमा पढ्दै गइसकेपछि फिल आयो मलाई, होइन ब्याचलर नगरी हुँदैन, त्यसको डिमान्डहरू देख्यो. अब चाहिँ मलाई चाहिँ इन्जिनियरिङको महत्त्व चाहिँ देखिन थाल्यो. पहिले म एउटा सानो एउटा जस्तो कुवाको भ्यागुता जस्तै थिएँ म, जे त्यही संसार जस्तो लाग्थ्यो. तर पछि त्यो माहौलमा, इन्जिनियरिङ माहौलमा भिजिसकेपछि त यति नलेज पुग्दैन, केही गर्नु छ भने आफ्नो लागि, आफ्नो देशको लागि, समाजको लागि केही गर्नु छ भने मैले अझै नलेज चाहिँ गेन गर्नुपर्छ भन्ने कुरा चाहिँ मेरो दिमागमा आयो. र पछि मैले ब्याचलर पनि जोइन गरेँ, र सँगसँगै ब्याचलर पछि मास्टर्स पनि जोइन गरेँ. सुरुको सुरुवातमा त अरूको भनाइमा म आएको हो भने, पछि चाहिँ आफ्नो इन्ट्रेस्टले पनि मैले इन्जिनियरिङ जोइन गरेँ.
दाइले अब जस्तै अहिले प्लस टू गरिरहेको विद्यार्थीहरू हुनुहुन्छ, होइन, उहाँहरू इन्जिनियरिङ जोइन गर्न खोज्नु भइरहेछन्, होइन. सो उहाँहरूलाई के सजेसन दिन चाहनुहुन्छ जो इन्जिनियरिङतिर आउन खोज्दै हुनुहुन्छ, होइन, कस्तो खाले विद्यार्थीहरू इन्जिनियरिङमा आउँदा राम्रो?
यदि कुनै विद्यार्थीमा 1% पनि यदि म इन्जिनियरिङतिर जाउँ भन्ने सोच्छ भने,
हजुर,
वानलाई अब तपाईँहरू 100 बनाउनुहोस् भन्छु म.
हजुर,
इन्जिनियरिङ यति राम्रो, यति भास्ट र धेरै स्कोप भएको विषय हो नि. सायद मैले अघि पनि भने, सुरुमा अरूको प्रेसरमा आए तापनि, तर पछि प्रवेश गरिसकेपछि यसको इम्पोर्टेन्स जसरी मैले बुझाएको छु, त्यस्तै यदि कुनै विद्यार्थीलाई डाउट भइरहेछ कुन फिल्डमा जाउँ, मेडिकलमा जाउँ, इन्जिनियरिङमा जाउँ, कमर्समा जाउँ, कता भइरहेछ भने, इन्जिनियरिङमा उहाँहरूले स्वागत छ. किनभने हाम्रो देशको कन्सेप्ट जुन अहिले हामी जुन कन्टेक्स्टमा छौँ, इन्जिनियरिङ हाम्रो देशमा धेरै नै आवश्यकता छ. किनभने हामी जुन लेभलमा अहिलेसम्म पुर्याउन सकेका छैनौँ देश, यो म्यान पावरले गर्दाखेरि, यो नलेजले गर्दाखेरि, अथवा इन्जिनियरिङ आइडियाजको कमीले गर्दाखेरि हामीले दुःख पाउनु परेको छ. र यङ जेनेरेसनहरूलाई चाहिँ म, अथवा प्लस टूको विद्यार्थीहरू आइराख्नु खोज्नु भएको छ भने एकदमै आउनुहोस्. अब कुन फ्याकल्टीमा जाने भन्ने कुरा चाहिँ आफ्नो इन्ट्रेस्ट हुन्छ.
हजुर,
किनभने कसैको चाहिँ सानैदेखि कुनै घरको सामग्री, इलेक्ट्रोनिक सामान बिगारेर बनाउने छ भने तपाईँ इलेक्ट्रोनिक्सतिर जानुहोस्. तर कहिलेकाहीँ हाम्रो समाजमा के हुन्छ भन्दाखेरि नि, फ्यामिलीबाट पनि अथवा सोसाइटीबाट कतातिर बढी कमाइ छ, उतातिर हामी जान खोज्छौँ. त्यो त्यस्तो चाहिँ राम्रो होइन. आफ्नो इन्ट्रेस्ट कता, आफ्नो इन्ट्रेस्टमा हामी लाग्यो भने, पर्फेक्टली लाग्यो भने सबै थोक हामी त्यहीँबाट गर्न सक्छौँ. आफ्नो फाइदाको लागि पनि, समाजको लागि पनि हामी त्यहीँबाट गर्न सक्छौँ. अनि आफ्नो इन्ट्रेस्ट अनुसार चाहिँ आफ्नो फ्याकल्टी चुज गरेर आउनुहोस्.
अनि जस्तै फर्स्ट इयर जब तपाईँ इन्जिनियरिङ जोइन गर्नुभयो, एडमिसन गर्नुभयो, त्यसपछि तपाईँले के च्यालेन्जहरू फेस गर्नुभयो, होइन, जस्तै जोइन गर्नु प्लस टूभन्दा पहिला डिप्लोमा गर्नुभयो तपाईँ, त्यसपछि जोइन गरिसकेपछि तपाईँले के च्यालेन्जहरू फेस गर्नुभयो?
अब म पहिलोचोटि इन्जिनियरिङ जोइन गर्दाखेरि ठ्याक्कै म एसएससी सकेर आएको थिएँ, म धेरै कलिलो थिएँ. झापाबाट धरान आउँदाखेरि एकदमै सानो उमेरमा एसएससी, अहिले त बरु प्लस टूबाट आउँछन् अलिकति कम्पेरेटिभली, मेरोभन्दा त्यतिखेर अहिले प्लस टूबाट आउने अलिक म्याच्योर छन्, होइन. म एसएससी सक्ने बित्तिकै आउँदाखेरि पहिलो कुरा त घरनिर आफ्नो आमानिर मात्र बस्ने बानी भएको मान्छे एकैचोटि एउटा आफ्नो सहर आफ्नो जन्मठाउँ छोडेर चाहिँ म धरान आएँ, के होला कसो होला भन्ने एउटा पिर थियो। पहिलो कुरा त नयाँ ठाउँमा आउँदाखेरि एकदमै मैले दुःख पाएको भनेको चाहिँ अब नयाँ मान्छे रुम खोज्न पहिलो कुरा गाह्रो भयो, अनि फेरि विद्यार्थीलाई रुम भाडामा पनि तनाव हुने, रुमको समस्या, फेरि यहाँ पानीको समस्याहरू, यस्ता आफू बस्दाखेरि आफूलाई एउटा सही ढङ्गले सेटल गराउन पहिलो समस्या चाहिँ मैले त्यो भोगेँ। किनभने एउटा निम्न फ्यामिलीबाट आउने मान्छे नयाँ ठाउँमा आउँदाखेरि सामान्यतया उसले खानु बस्नुदेखि लिएर त्यहाँ उसले एडजस्ट गर्नु पनि धेरै गाह्रो भएको थियो। पहिलो गाह्रो मलाई त्यो यो कुरा भयो। अनि
एकाडेमिकतिर जस्तै हुन्छ नि, एकाडेमिकतिर पढ्दाखेरि तपाईँले कस्तो फेस भयो होइन,
कस्तो भयो भन्दाखेरि अब स्कुल लेभलमा चाहिँ हामीले पढ्दाखेरि कस्तो थियो भन्दाखेरि अब क्लासमा टिचरले पुरै आफैले लेखाइदिने भनिदिने टाइपको थियो। त्यही सोच लिएर हामी आयौँ, म आफै आएँ त्यसरी। तर यहाँ त फरक रहेछ, यहाँ त स्कुल जस्तो स्पुन फिडिङ काम गरिदो रहेनछ यहाँ। अनि अलिकति सुरुमा चाहिँ मलाई चाहिँ गाह्रो भएको थियो कसरी पढ्ने भन्ने कुरा, सिलेबस हेर्दा पनि अलिक बढी थियो। तर बिस्तारै मैले एउटा के गरेँ भन्दाखेरि मैले आफ्नो सिनियर्सहरूसँग, आफ्नो सिनियर दाईहरू दिदीहरूले मलाई धेरै गाइड गर्नुभयो, उहाँहरूसँग मैले सुरुमै कन्सल्ट गरेँ। कुनै सब्जेक्ट मलाई गाह्रो लाग्थ्यो भने ल यो सब्जेक्टलाई कसरी ट्याकल गर्ने, अथवा यो सब्जेक्टको लागि कुन बुक रिफर गर्दा हुन्छ, अथवा के कस्ता क्वेसनहरू आउँछन्, जस्तै यस्तै कुराहरू विशेष गरी मैले सिनियर्सहरूको हेल्प लिएर चाहिँ त्यो एकाडेमिकमा पहिलो चरणमा कसरी पढ्ने, कहाँबाट सुरुवात गर्ने कुरा चाहिँ मलाई गाह्रो भएको थियो। पछि त बिस्तारै मिल्दै पनि भयो
भनेको फर्स्ट जोइन गरिसकेपछि फर्स्ट सेम अलिक
फर्स्ट सेम मात्र गाह्रो फर्स्ट सेम गाह्रो भयो, सेकेन्ड सेमदेखि अलिक सहज पनि भयो। र
सेल्फ स्टडी गर्ने
सेल्फ स्टडी एकदमै इम्पोर्टेन्ट मैले देखेको।
हजुर,
यो इन्जिनियरिङ विषय भन्ने बित्तिकै क्रिएटिभिटी हो यो, खासमा क्रिएटिभिटी छैन भने यो इन्जिनियरिङ विषयमा सायद नआउँदा पनि हुन्छ जस्तो लाग्छ मलाई। इन्जिनियरिङ विषयमा कुनै टपिक छ भने स्कुलको जस्तो ठ्याक्कै डिफाइन भनेर भन्दा पनि त्यो सम्बन्धी कसरी गर्ने हो भन्ने कुरा हामीले सर्च गर्नु पर्यो। तर हाम्रो बानी के छ भन्दाखेरि हातमा मोबाइल हुँदाखेरि हामी मनोरञ्जनतिर मात्र कुद्छौँ, तर त्यही कुराहरू स्टडी गर्ने बानी छैन हाम्रो। अनि त्यही त यो विषयमा चाहिँ अलिकति आफैले पनि सेल्फ स्टडी गर्ने, सिनियरहरूसँग कन्सल्ट गर्ने, अथवा आफ्नो सरहरूसँग, आफ्नो जो प्रोफेसर हुनुहुन्छ क्याम्पसको, अरूहरू पनि सरहरू हुनुहुन्छ, उहाँहरूसँग आइडिया लिएर सर अब अगाडि कसरी बढ्न सकिन्छ। किनभने अहिले इन्टरभ्यू हुनुभएको छ भने 3 वर्षपछि म के गर्छु भन्ने कुरा चाहिँ सुरुमै माइन्डमा चाहिँ हुनुपर्छ।
अब जस्तै तपाईँको आफ्नो 4 वर्ष मेकेनिक, यो 4 वर्ष सिभिल इन्जिनियरिङ हो, तपाईँको आफ्नो 4 वर्ष जीवन कस्तो रह्यो, इन्जिनियरिङ जीवन आफ्नो?
मेरो पहिलो 3 वर्ष चाहिँ मेरो डिप्लोमा थियो, डिप्लोमा पनि मेरो सिभिलमा थियो।
हजुर,
अनि डिप्लोमा सिभिलमा थियो, अब मैले सिभिल डिप्लोमा पढ्ने, ब्याचलर फेरि म अर्कोतिर जानु सायद त्यो उचित ठहरिँदैन थियो होला। डिप्लोमा मेरो सिभिल थियो, मैले ब्याचलरको इन्ट्रान्स दिएँ, पुलचोकमा मेरो सिभिलमा होइन अर्कै फ्याकल्टीमा मेरो नाम निस्केको थियो। तर मेरो सोच के थियो भन्दाखेरि मैले डिप्लोमा सिभिल बनाइसकेपछि अब पनि मैले ब्याचलर पनि सिभिलै पढ्नुपर्छ, कुनै ठाउँ विशेषले अथवा कुनै क्याम्पस विशेषले जानुभन्दा पनि जुन फिल्डमा हामी प्रवेश गरेका छौँ त्यही फिल्डमा नै जानुपर्छ भनेर मैले ब्याचलर पनि सिभिलमै गरेको हो मैले। र यो 4 वर्षको अवधि मेरो एकदमै सिक्ने, एकदमै सिक्नेतर्फ म गएको थिएँ। र यो दौरानमा आफ्नै कारणहरूले गर्दा पनि मैले कति कुराहरू धेरै स्ट्रगल गर्नु पऱ्यो, धेरै दुःखहरू मैले भोग्नु पऱ्यो। अब विशेष गरी मैले अघि पनि भनिसकेँ, फर्स्ट इयरमा पढ्दाखेरि कसरी स्टार्ट गर्ने भन्ने कुरा गाह्रो थियो भने सेकेन्ड फोर्थ इयरसम्म त जो यात्रा त्यस्तो गाह्रो हुँदो रहेनछ। फेरि इन्जिनियरिङ एउटा लत हुँदो रहेछ क्या, प्रवेश गरेपछि छोड्नु मन लाग्दैन, अझ पनि त्यही भित्र पसेर होइन अझै के गरौँ जस्तो लाग्छ क्या खासमा।
जस्तै हुन्छ नि अब एकाडेमिक पुरै हुन्छ, त्यसपछि एक्स्ट्रा करिकुलरहरू त्यस्तो के केमा सहभागी हुनुहुन्थ्यो होइन पढ्दाखेरि?
अब प्रत्येक क्याम्पसमा प्रत्येक फ्याकल्टीको आफआफ्नो सोसाइटी हुन्छ, होइन? त्यो सोसाइटीले बेला बेलामा ट्रेनिङहरू गराइराख्ने, अथवा क्याम्पस डिपार्टमेन्टले पनि, डिपार्टमेन्ट आफआफ्नो फ्याकल्टीको डिपार्टमेन्टले पनि ट्रेनिङहरू गराइराख्थ्यो होइन। अनि त्यो ट्रेनिङ गराइराख्दाखेरि कति कुरा सिलेबसमा हुँदैन, अब हुन त मैले साँच्चै भन्नुपर्दा केही सिलेबसहरू हामीले अपडेट पनि गर्नुपर्ने हुन्छ। अनि त्यो ट्रेनिङहरू चाहिँ सोसाइटीबाट, डिपार्टमेन्टबाट भइराख्दाखेरि मैले केही ट्रेनिङहरू क्याम्पसमा आए तापनि आफ्नै अल्छीले भनौँ अथवा केले भनौँ मैले त्यो ट्रेनिङहरू एटेन्ड गर्न पाइनँ, जसको दुःख चाहिँ म पास आउट भएपछि चाहिँ मैले फेस गर्नु पऱ्यो क्या। अनि मैले देखेको कम्तीमा हामीले चाहिँ यो ट्रेनिङहरू जति हुन्छ नि त्यसलाई अझ राम्ररी एटेन्ड हुने त्यसमा सहभागी हुने अथवा लिन सक्ने कुराहरू चाहिँ लिन सक्नुपर्छ।
अब तपाईँको इन्जिनियरिङ लाइफमा होइन त्यो चार वर्ष के कुरा यस्तो छ जुन अहिले सम्झिँदाखेरि होइन त्यो नगरे हुन्थ्यो रिग्रेट फिल हुन्छ होइन अलिकति त्यो सम्झना आउँछ त्यस्तो केही छ भने?
रिग्रेट हुन्छ। म बी पढ्दा पढ्दै म पढाउने काम पनि गर्थेँ होइन, त्यो पढाउने काम हुँदाखेरि म अलिकति साइड जबहरू पनि गर्थेँ आफ्नोलाई सस्टेन गर्नको लागि। अनि त्यो हुँदाखेरि म चाहिँ खासै क्लास चाहिँ क्लास त्यति धेरै जसो क्लासहरूमा ए यो क्लास आफै पढिहालिन्छ नि यस्तो सब्जेक्टहरू त हामी त सकिहाल्छौँ नि भनेर चाहिँ म कति क्लासहरू एटेन्ड गर्दिनँ थिएँ। जस्ट दिमागमा चाहिँ ए पास गर्नु छ भन्ने कुरा दिमागमा आउँथ्यो। अहिले आएर चाहिँ जब रियल फिल्डमा काम गर्दाखेरि त्यो क्लास लिएको भए त्यो कुराहरू चाहिँ मलाई अलिकति गिल्टी चाहिँ फिल हुन्छ। त्यो बेला चाहिँ मैले सक्दो चाहिँ सबै क्लासहरू चाहिँ एटेन्ड गरेर अथवा अघि पनि मैले जुन ट्रेनिङको भने कति ट्रेनिङहरू एटेन्ड भए तापनि ए अहिले काम छैन इन्ट्रेस्ट नदिएर साइड लाग्थेँ होइन, तर पछि बुझ्दै जाँदा त त्यो त धेरै इम्पोर्टेन्ट ट्रेनिङ रहेछ, त्यो त त्यो बेला मिस गर्यो। अनि त्यसो चाहिँ मैले नगरेर त्यो बेला आफूलाई डिपार्टमेन्टले दिएको कुरा अथवा हाम्रो फ्याकल्टी सोसाइटीले दिएको ट्रेनिङहरू मैले अझ त्यतिखेर बुझेर मजाले लिएर अथवा त्यो ट्रेनिङमा सिकेको कुराहरू आफै पनि सेल्फ प्र्याक्टिस गरेको भए अझ पनि त्यसमा पर्फेक्ट हुन्थ्यो होला। त्यो कुरा मैले गर्न नसक्दाखेरि पास आउट भएपछि अलिकति दुःख पाइयो र त्यो ट्रेनिङ मैले अब निट फिल भयो आफूलाई, अब फेरि त्यो ट्रेनिङ लिनुपर्ने भयो कम्तीमा चाहिँ त्यही बेला चाहिँ मैले बुझ्नु पर्थ्यो।
अनि यो प्राय नन पोलिटिकल इन्भल्भमेन्ट र पोलिटिकल होइन नन पोलिटिकल इन्भल्भमेन्टहरू जुन हुन्छ नि त्यसबारे जस्तै अनि पोलिटिकल इन्भल्भमेन्टहरू हुँदाखेरि के कस्तो असरहरू पर्छ होइन?
यस्तो छ खासमा चाहिँ कुनै पार्टीगत कुनै संस्थागत लाग्नु नै पोलिटिक्स भनिँदैन। म पनि एक प्रकारले हिँड्थेँ तर के हो भन्दाखेरि कुनै विद्यार्थीको हितको लागि उसको हकितको लागि लड्नुलाई पोलिटिक्स भनिँदैन होइन। तपाईँले कुनै सोसाइटीले अथवा कुनै संस्थाले हामीमा लाग भन्दा पनि तपाईँले त्यो ठिक लाग्छ कि लाग्दैन, पोलिटिक्स गर्न पाउनु अधिकार हो, त्यो गर्नु पनि पर्छ। तर कुन उद्देश्यको लागि भन्नाले कुनै नेतालाई जिन्दाबाद मुर्दाबाद भन्नुभन्दा कुनै पार्टीको झन्डा बोक्नु नै पोलिटिक्स होइन। तपाईँ विद्यार्थी भएर काम गरिराख्नु भएको छ, त्यहाँ पढिराख्नु भएको छ भने तपाईँले पाउनुपर्ने कुरा तपाईँले पाउनु भएको छ कि छैन, जसको चार्ज तपाईँको क्याम्पसले लिएको छ डिपार्टमेन्टले लिएको छ त्यो सुविधा दिएको छ कि छैन, त्यो कुरो उठाउनु त्यो माग गर्नु त्यसलाई पोलिटिक्स भनिँदैन। मैले चाहिँ सधैँ पनि भन्ने गरेको छु अधिकार मागेर होइन खोसेर लिनुपर्छ। त्यही भएर मेरो हिसाबमा चाहिँ इन्भल्भमेन्ट चाहिँ भएको राम्रो पनि हो, तर कुन लेभलमा हो कुन उद्देश्यको लागि हो त्यो चाहिँ छुट्याउनुपर्छ।
अब जस्तै इन्जिनियरिङ लाइफको तपाईँको केही राम्रा छडहरू पलहरू होइन जुन अहिले पनि सम्झिँदा याद मतलब खुसी आउँछ त्यस्तो के छ होइन, के कुराहरूलाई तपाईँ अहिले पनि याद गरिराख्नुहुन्छ?
मैले त अब इन्जिनियरिङ लाइफमा सबभन्दा बढी सम्झिने मेरो आफ्नो साथीहरू हो, साथीहरूसँगको त्यो रमाइलो क्षण त्यो रमाइलो पल साह्रै रमाइलो लाग्छ। त्यो बेला जतिसुकै फटाइ गरे तापनि अहिले आएर त्यो त्यो पलहरू सम्झिनु मजा आउँछ। इन्जिनियरिङ लाइफमा जुन हाम्रो सिनियरसँग त्यो बेलाको जस्तो कुनै वेलकम फेयरवेल प्रोग्रामहरूमा जुन इन्टरेक्सन हुन्थ्यो त्यो बेलाको चिन्जान मात्र सीमित रहेनछ त्यो। पछिको म फर्स्ट इयरमा आउँदाखेरि त्यो बेला फोर्थ इयरको दाई दिदीहरूलाई बिदाई गर्दाखेरि त्यो बेला जस्ट सामान्य चिन्जान भएको थियो, तर अहिले जब म पास आउट भएर प्रोफेसनल लाइफमा गएको छु भने उहाँहरू कुनै 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 ठाउँमा एउटा राम्रो ठाउँमा बसिराख्नु भएको छ। अहिले पनि उहाँहरूसँग जाँदाखेरि ए हामीलाई त बिदाई दिने भाइ अथवा हामीलाई नै होइन ल हामीले बिदाई दिएको दाई दिदीहरू, अनि त्यो अनुसार पनि उहाँहरूसँग चाहिँ चिन्जान हुने उहाँसँग लिन सक्ने हेल्पहरू, किनभने जति कुरा हामीले सिक्ने भनेको चाहिँ आफ्नै फिल्डका जसले भोगिसकेका छन् जसले एक्सपिरियन्स गरिसकेको छ तिनीहरूसँग सिक्ने हो। अनि मलाई चाहिँ जोस् आफ्नो दाई दिदीप्रति हाम्रो क्याम्पसको विशेष गरी धरानको इआरसीको दाई दिदीलाई म धेरै सम्मान पनि गर्न चाहन्छु मलाई यति कुरा सिकाउनु भएको छ। अनि यस्तै हो कुरा चाहिँ
अनि एउटा कस्तो भन्दाखेरि तपाईँ डान्स पनि गर्नुहुन्छ होइन अनि सबै पास पनि गर्नुहुन्छ प्रत्येक कार्यक्रममा होइन इन्भल्भ पनि हुनुहुन्छ, आखिर समय कसरी मिलाउनु भएको छ?
पहिलो कुरामा भन्छु टाइम म्यानेजमेन्ट हामी भन्छौँ नि टाइम म्यानेज हुन्छ र काम म्यानेज गर्ने हो। हामीमा एउटा गलत कुरा के छ भन्दाखेरि टाइम म्यानेज गर्नै गाह्रो, टाइम त फिक्स हो नि होइन, कसरी म्यानेज गर्नुहुन्छ काम म्यानेज गर्ने हामीले। अब हो म मान्छु म पढ्दाखेरि डान्स पनि गर्थेँ राम्रो नराम्रो आफ्नो ठाउँमा गर्थेँ नि त, मलाई ठुलो च्याम्पियनसिप जित्नु थिएन। तर के हुन्छ भन्दाखेरि इन्जिनियरिङ लाइफमा पढाइको प्रेसर कहिलेकाहीँ यति आउँछ, यस्तो एक्स्ट्रा करिकुलममा लागिएन भने त्यो तनाव हुन्छ। कुकरमा भात पकाउँदाखेरि भित्र ग्यास जमिराख्यो भने के हुन्छ, कुकर पड्किन्छ, त्यो ग्यास रिलिज हुनको लागि त्यो सिटी लिएको हुन्छ। त्यस्तै इन्जिनियरिङ लाइफमा पनि यस्ता प्रेसरहरू रिलिज एकदमै चाहिन्छ नि मान्छेलाई, त के चाहिँदैन खालि पढाइ मात्र भनेर हुँदैन, र इन्जिनियरिङ लाइफमा यस्ता रमाइलो धेरै हुन्छ। त्यही भएर पनि म नाच्न आउँदैन थियो मलाई, र पनि के हुन्थ्यो भन्दाखेरि नाच्छु भनेर सधैँ अगाडि हुन्थेँ, र मैले पढुन्जेल त प्रत्येक वेलकम फेयरवेल अन्य प्रोग्रामहरूमा मैले सधैँ नाचेको छु।
एकाडेमिक हाम्रो एकाडेमिक जुन छ थ्योरीहरू लेक्चर ल्याब सबै भइरहन्छ, यसबाहेक पनि आफ्नो पढाइलाई हेल्प हुने एक्स्ट्रा करिकुलर पढाइलाई हेल्प हुने एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू भनौँ के हुनसक्छ, जस्तै कुनै पार्टिसिपेसनहरू लिने कहीँ होइन, यसको बारेमा
अब
प्रेजेन्टेसन प्रोग्रामहरू यसको बारे के छ यसको।
अब जस्तो धेरै टक प्रोग्रामहरू हुन्छ होइन, जस्तो कुनै एउटा टाउनमा एउटा सिटीमा धेरै जस्ता जस्तो कुनै टेक्निकल टक प्रोग्रामहरू भएको हुन्छ भने, यदि त्यो कलेजलाई इन्फर्म छ भने र विद्यार्थीलाई त्यो कुरा थाहा पाइएको छ भने एटलिस्ट टाइम निकालेर त्यो टक प्रोग्राममा जानुपर्छ क्या। अथवा कुनै ठाउँमा यदि मोटिभेसन कार्यक्रम भइरहेछ भने त्यो ठाउँमा पनि गएर सुन्नुपर्छ, किनभने त्यसले क्याटलिस्टको काम गर्छ। त्यही भएर चाहिँ इन्जिनियरिङमा पढाइ बाहेक पनि मैले देखेको इन्भल्भमेन्ट जस्तो एक्जिबिसनहरू हुन्छ, हाम्रो बानी के छ को जान्छ एक्जिबिसन, अथवा जसले काम गरिराखेको हुन्छ उसलाई पनि हामी दोष लगाइराखेको हुन्छ। कम्तीमा त्यो कुनै मोडल बनाउँदाखेरि अथवा त्यहाँ पार्टिसिपेट गर्दाखेरि केही न केही त सिकिन्छ होला नि त,
सोसाइटीहरूले प्रोग्रामहरू गराइरहेको हुन्छ,
त्यसमा पनि पार्टिसिपेट हुनुपर्छ। इन्जिनियरिङ बाहेकको नन टेक्निकल पाटोमा पनि हामी आफ्नो पार्टिसिपेसन हुनुपर्छ भने टेक्निकल पाटोमा पनि आफ्नो पार्टिसिपेसन हुनुपर्छ, अथवा क्याम्पसमा पनि थुप्रो कम्पिटिसनहरू गराउँछ, जस्तो मानौ म देखिराख्छु प्रायः ड्रइङ कम्पिटिसनहरू अथवा प्रेजेन्टेसनको कम्पिटिसनहरू यस्ता यस्ता भइरहेको छ। त्यसमा पार्टिसिपेट भयो भने आफ्नै विल पावर बढ्ने हो क्या, अनि एकाडेमिक पुरै एउटा बुक वर्म हुनुभन्दा पनि यस्ता यस्ता कुराहरूमा पनि लाग्नुपर्छ जस्तो लाग्छ मलाई।
अब इन्जिनियरिङ लाइफ जुन इन्जिनियरिङको यो पढाइ हुन्छ नि, यसमा प्रायः अब विद्यार्थीहरूलाई ब्याकलग्सहरू लाग्छ होइन,
हो
तपाईँ त विथाउट ब्याकलग्स पास हुनुभयो है, सो आखिर इन्जिनियर ब्याक लुनालाई इन्जिनियर नै भइँदैन भन्ने जुन चलन छ, हो यसको बारे के भन्नुहुन्छ, ब्याक नलगाइकन पनि पास गर्न सकिन्छ, यो किन लाग्छ होइन, यसको बारे भन्नु न त।
यस्तो छ
हजुर,
ब्याक लाग्छ भन्ने बित्तिकै टाउकोमा हात लाएर पुरै ट्र्याकै गलत छोडेर हिँड्नु राम्रो होइन। पहिलो कुरा ब्याक लाग्नु कुरा राम्रो होइन, ब्याक किन लाग्छ, ब्याक लाग्नुको कारण भनेको तयारी नपुगेर हो नि त, आफ्नो तयारी पुगेको छैन भने त्यतिखेर ब्याक लाग्न सक्छ, र पछि गएर त्यही ब्याक विद्यार्थीले कटाउँछन्, त्यो बेला किन कटाएको, त्यो बेला तयारी पुगेको हो, त्यो बेला टाइम दिएको हो, पछि दिने टाइम हामी किन सुरुमा दिँदैनौँ। पहिलो कुरा हाम्रो बानी के हुन्छ भन्दाखेरि नि, विशेष गरी नयाँ आउने विद्यार्थी भाइ बहिनीहरूले चाहिँ सिनियरबाट सुरुमै कुन सबभन्दा गाह्रो विषय हो भनेर सोध्छन्, ए गाह्रो हो ल यो त सकिँदैन भनेर त्यो दिमागमा सेट भइसक्यो, यो गाह्रो हो भन्ने, त्यो अप्ठ्यारो, यो सकिँदैन, यसमा धेरै फेल हुन्छन् भन्ने कुरा दिमागमा सेट भइसक्यो। तर तिनीहरूले यो विषय पनि अरू अरू विद्यार्थीले पास पनि त गराएछन् भन्ने उतातिर ध्यान जाँदैन, यसमा चाहिँ प्राइभ ब्याक लागिराखेको हुन्छ, त्यो दिमागमा सेट हुन्छ। पहिलो कुरा, यदि दिमागमा चाहिँ यो विषय अप्ठ्यारो छ भने हुन्छ, कुनै कुनै सेमेस्टरमा दुई तिनवटा विषय अप्ठ्यारो हुन्छ भने त्यसलाई अलिकति बढी प्रायोरिटी दिने नि, हामीले टाइम दिन सक्यो भने त्यसलाई सिनियरसँग गाइडेन्स लिएर आफ्नो सरहरूसँग म्याडमहरूसँग गाइड लिएर गऱ्यो भने पक्कै पनि ब्याक लाग्दैन। र हाम्रो अर्को नराम्रो बानी के छ भन्दाखेरि, मानौ पहिलो सेममा ब्याक लाग्यो, पहिलो सेममा ब्याक लागेपछि अनि अर्को सेममा त ब्याक लागेकै छ, अस्तिको सेममा तिनवटा ब्याक लाग्यो, अनि अर्को सेममा चाहिँ दुइटा ब्याग लाग्दा खुसी हुन्छ खुसी हुन्छ, त्यो गलत हो। म के भन्छु भन्दाखेरि, सक्दो ब्याग नलगाउनुहोस्। ब्याग लाग्नु भनेको कस्तो हुन्छ भने नि, सर्टको बटन जस्तै हो, सर्टको बटन एउटा बटन पनि तलमाथि लाग्यो भने जबसम्म त्यो बटन खोलेर लगाइँदैन तबसम्म सर्टको अरू बटन ठिक ठाउँमा लाग्दैन, ब्याग पनि त्यही हो। पहिलो सेममा ब्याग लाग्यो अनि अर्को सेममा पनि अब यसमा एडजस्ट गरौँला नि, हुँदैन, पहिले त्यो ब्याकलाई क्लियर गर्न सक्नुपर्छ होइन, त्यसपछि मात्र हामी अगाडि बढ्न सक्छौँ। हामी पहिलो सेममा ब्याक लागेको कुरा के गर्छौँ, सेकेन्ड सेममा पढ्छौँ त्यो ब्याक चाहिँ, अनि सेकेन्ड सेममा ब्याकको लागि मात्र पढ्दाखेरि सेकेन्ड सेमको रेगुलर एक्जाममा ब्याक लाग्छ होइन। त्यही भएर यो ब्याक लाग्न पनि सक्छ कहिलेकाहीँ होइन, त्यसलाई कहिलेकाहीँ अरू कारणले पनि लाग्न सक्छ, तर के छ भन्दाखेरि लाग्ने बित्तिकै आत्तिनु हुँदैन, आत्यो भने त्यो कुरा बिग्रिन्छ। त्यही भएर सक्दो चाहिँ एउटा राम्रो टाइम दिएर टाइम म्यानेजमेन्ट, फेरि मैले नै गलत युज गरेँ टाइम म्यानेजमेन्ट, खासमा चाहिँ आफ्नो कार्य म्यानेजमेन्ट गरेर होइन, अनि त्यो जुन सब्जेक्ट अप्ठ्यारो छ त्यसलाई अलिक
फर्स्ट टाइमदेखि नै व्यवस्थित तरिकाले,
फर्स्ट टाइमदेखि हाम्रो बानीकै त फर्स्ट टाइममा आयो, ए नयाँ ठाउँमा गयो, झापाको गेटको धरान आयो, ए माहौल यहाँ त बबाल्छ, रमाउनुतिर बढी लाग्छ, रमाउनु पर्छ। तर के छ भन्दाखेरि पढाइलाई पनि टाइम दियौँ भने ब्याक कहिले पनि लाग्दैन। त्यही भएर चाहिँ यो ब्याक साइड चाहिँ सुरुदेखि लाग्नु हुँदैन, यदि लागे तापनि लाग्न पनि सक्छ, यदि लाग्छ भने अबको दिनमा चाहिँ अरू सब्जेक्टमा अरू सेमेस्टरमा ब्याक नलागोस् जे भयो भयो भनेर चाहिँ अगाडि चाहिँ बढ्न सक्नुपर्छ।
जस्तै अब हाम्रो 4 वर्ष इन्जिनियरिङमा लास्टमा फाइनल इयर मेजर प्रोजेक्ट बुझाउनुपर्छ होइन, सो प्रोजेक्ट पनि कस्तो हुन्छ, कपी पेस्ट गर्ने या कहाँबाट यसको आइडिया ल्याउने होइन, यसमा धेरै डिफिकल्टीहरू भइरहन्छ। अनि तपाईँ स्पेसल्ली सिभिल इन्जिनियर हुनुहुन्छ, सिभिल इन्जिनियरिङ विद्यार्थीहरूलाई स्पेसल्ली के भन्न चाहनुहुन्छ, प्रोजेक्ट मेजर फाइनल इयर प्रोजेक्ट जुन हुन्छ त्यो कसरी गर्ने, त्यसको बारेमा आइडियाहरू कहाँबाट ल्याउने होइन, अब त्यो त्यसको बारेमा हल्का डिस्कसन गरौँ न।
हाम्रो बानी के छ भन्दाखेरि नि कता सजिलो, के गर्दा झन्झट हुँदैन होइन, सक्दो त आफू बसेकै ठाउँमा ल्याएर भात बरु मुखमै हालिदिएर खुवाइदिए हुन्थ्यो भन्ने हाम्रो सोच हो क्या। प्रोजेक्ट गर्दा जहिले पनि के गर्छौँ, सजिलो कुन छ, फलाना दाइले दिदीले गरेको त्यही त्यही टपिकलाई नै हल्का मोडिफाई गरिदियो भने भइगयो, काम टार्ने काम हुन्छ। अनि यसरी गऱ्यो भने इन्जिनियर बनेको के फाइदा, इन्जिनियर भन्ने बित्तिकै क्रिएटिभिटी हुनुपर्छ। म त के भन्छु भन्दाखेरि पहिले कुनै टपिकमा यदि प्रोजेक्ट गरिएको छ भने त्यो प्रोजेक्ट ठिक हो कि होइन त्यसको एगेन्स्टमा निकाल्न सक्यो भने त्यो अझ राम्रो, अथवा त्योभन्दा फरक विषयमा गर्न सक्यो भने कम्तीमा राष्ट्रले हामीले दिने हो नि त, यो प्रोजेक्ट गर्नुको उद्देश्य भनेको त मार्क्स ल्याउनलाई पास गर्नलाई मात्र होइन नि त, त्यो प्रोजेक्ट त्यो थेसिस भनेको त केही आउटपुट, यस्तो आउटपुट जसले चाहिँ सोसाइटीलाई फाइदा पुगोस्, व्यक्तिभन्दा पनि सोसाइटीलाई फाइदा पुगोस्, राष्ट्रलाई फाइदा पुगोस्। तर हाम्रो बानी के छ भन्दाखेरि हामी एउटै कपी पेस्ट गर्छौँ अनि लास्टमा त्यो प्रोजेक्ट हाम्रो दराजमा थन्किन्छ होइन र, त्यही कुरा हाम्रो दराजमा थन्किन्छ, हामी फर्केर पनि हेर्दैनौँ के प्रोजेक्ट गरेका छौँ त्यो पनि थाहा हुँदैन। त्यही भएर कम्तीमा चाहिँ प्रोजेक्टहरू गर्दाखेरि आफ्नो इन्ट्रेस्ट भएको विषयहरू अथवा जुन ठाउँको लागि हामी प्रोजेक्ट बनाइरहेछौँ भने त्यो ठाउँको आवश्यकता के होला, जस्तो मानौँ मैले धरानको भने, धरानकै लागि यदि कुनै प्रोजेक्ट गर्नु छ भने धरानको समस्या, पानीको समस्या अहिले देखिएको छ हो कि होइन, यो पानी सम्बन्धीकै सिभिल इन्जिनियरिङ विद्यार्थीले गर्न सक्छ नि त, कुनै एउटा सजिलो टपिक छ भने त्यसमा मात्र लागेर भएन नि त, कम्तीमा चाहिँ अलिकति राम्रो अलिकति हामीले दिन सक्ने विषयमा चाहिँ प्रोजेक्ट चाहिँ गर्न सक्नुपर्छ। भनिन्छ नि एउटा मैले यस्तै फेसबुकमा पढाएको थिएँ के भन्दाखेरि, पढाइको डिग्री भन्दा अथवा मास्टर्सको डिग्री अथवा ब्याचलरको डिग्री भन्दा विदेशको 53 डिग्रीको टेम्परेचरले चलिरहेको छ देश भन्ने सुनिएको थियो होइन, हाम्रो त्यही भइरहेको छ गलत। हामी जस्तो नेपाल भनेको जलस्रोतको दोस्रो धनी देश विश्वको होइन, हामीले चाहेको भए एभाइलेबल रिसोर्सलाई नै राम्ररी युटिलाइज गरेर पर्फेक्टली युटिलाइज गरेर यहीँबाट हामी धेरै धनी हुन सक्थ्यौँ।
एज अ सिभिल इन्जिनियर हामीले आफ्नै देशको लागि अलिकति हो के गर्न सकिन्छ भन्ने ध्यान गरेर अनि प्रोजेक्टहरू छान्ने
हो। अब जस्तो मैले कुरा गरेँ कपी पेस्ट हुँदाखेरि कस्तो हुन्छ, हजुर नेपाल भनेको भूकम्प जाने देश हो
हजुर
होइन, भूकम्प प्राय गइरहेको छ, 11 स्थानमा नेपाल छ है भूकम्प जाँदाखेरि
हजुर,
अनि 72 साल वैशाख 12 गतेको भूकम्पमा 8,500 भन्दा बढी नेपालीहरूको ज्यान गयो
हजुर।
नेपालमा जाने भूकम्प भन्दा पनि अझ धेरै ठुल्ठुलो भूकम्पहरू अरू देशमा पनि गइरहेको छ नि त, जापान भनेको सबभन्दा बढी भूकम्प जाने देश
हजुर,
अरू देशमा भूकम्प जाँदाखेरि केही पनि नहुने, सामान्य घरभित्रको सामान मात्र झर्ने, हाम्रो देशमा शान्ति नै भूकम्प जाँदाखेरि के हुन्छ भन्दाखेरि देशमा 8,500 भन्दा 10,000 नेपालीहरूको ज्यान जान्छ, लाखौँको क्षति हुन्छ, देशभरि रुवावासी हुन्छ, किन भूकम्पले ज्यान लिएको होइन नि त, ज्यान केले लिएको, हाम्रो गलत निर्माणले, हाम्रो गलत निर्माण गर्ने प्रविधिले। हामी त्यस्तो कुरामा रिसर्च गर्दैनौँ, मानव कसैले बिल्डिङमै गरिरहेको छ भने बिल्डिङको प्रोजेक्ट गर्दा पनि सामान्य कुराहरू गरिरहेछौँ, के चेन्जेस ल्याउँदाखेरि यस्ता यस्ता विपद दुर्घटनाहरूबाट हामी जोगाउन सक्छौँ, के कारणले गर्दाखेरि हामीले त्यस्तो दुःख भोग्नु परेको छ भन्ने कुरामा हामी रिसर्च गर्दैनौँ, खालि टाल्ने कामहरू जस्ट यत्तिकै पास हुने बेलामा प्रोजेक्ट रिपोर्ट सब्मिट गर्ने कामहरू मात्र गर्छौँ हामी। त्यही भएर म के पनि सबैलाई अनुरोध गर्छु भन्दाखेरि एउटा कुनै एउटा ब्याचमा हुनुहुन्छ भने सबै ब्याचको अथवा म त्यो कलेजको डिपार्टमेन्टलाई पनि अनुरोध गर्छु, त्यो ब्याचको जस्तो चार पाँचवटा ग्रुप बनाएर यदि प्रोजेक्ट गरिन्छ भने प्रत्येक ग्रुपलाई चाहिँ फरक फरक टपिक दिइयोस्, फरक फरक टपिकमा एउटाले बिल्डिङ गर्छन् अर्कोले बिल्डिङ मात्र होइन अरूमा दियोस्, त्यो हुँदाखेरि हामीले धेरै क्षेत्रबाट पनि हामी गर्न सक्छौँ, धेरै क्षेत्रबाट पनि त्यहाँबाट आउटपुट लिएर केही गर्न सक्छौँ.
अब जस्तै फाइनल इयरतिर आएर फोर्थ इयरमा इलेक्टिभ्सहरू छान्ने, अनि इलेक्टिभ छान्दाखेरि पनि डिफिकल्टी बहुत समस्या आउँछ, कुन इलेक्टिभ लिने होइन, कुन इलेक्टिभ लिँदा कसको स्कोप बढी छ होइन. सो एज अ सिभिल इन्जिनियर, अब सिभिल इन्जिनियरतिर होइन डिफ्रेन्ट के के इलेक्टिभ्सहरू छ यसको बारेमा, अनि कुन को तपाईँको के इन्ट्रेस्ट छ, कुन लिनु, मतलब यो इन्ट्रेस्ट छ भने यो लिनु होइन, त्यस्तो
यस्तो छ हल्का कुरा. इलेक्टिभको पनि बानी हाम्रो त्यही छ, इलेक्टिभ के छ भन्दाखेरि कुन इलेक्टिभ लिँदा बढी मार्क्स आउँछ भन्ने हाम्रो सोच हो होइन. कुन इलेक्टिभमा चाहिँ सरले पढाउँदाखेरि बढी प्र्याक्टिकल मार्क्स दिनुहुन्छ, पुरानो इतिहास हेर्छौँ हामी, पहिलेका दाईहरूले चाहिँ कुन इलेक्टिभ लिए, कुन इलेक्टिभ लिँदाखेरि राम्रो मार्क्स हुँदो रहेछ, कुन इलेक्टिभमा अहिलेसम्म फेल भएका छैनन् र कुन सजिलो भन्ने बाटो हामी सेलेक्ट गर्छौँ. इलेक्टिभ भनेको त हामीले त चोइस दिएको हो,
त्यसभित्र पनि
चोइस दिएको हो, कुन इन्ट्रेस्ट छ, कुन फिल्डमा जान चाहन्छौ, हामी तिमीहरूको लागि बाटो खुला गरिदिएको छौँ भन्ने नीति ल्याएको छ इलेक्टिभ भन्ने. तर हाम्रो बानी के छ भन्दाखेरि आफ्नो इन्ट्रेस्ट भन्दा पनि पहिलेको इतिहास हेरेर होइन र आफ्नो सजिलोको लागि त्यस्तो इलेक्टिभहरू छान्ने गर्छौँ. त्यस्तो नगरेर कम्तीमा आफ्नो इन्ट्रेस्ट अनुसार चाहिँ भोलि गएर मानौ वाटर रिसोर्समा अथवा ट्रान्सपोर्टेसनमा अथवा स्ट्रक्चरतिर जानु छ भने, किन ब्याचलर पछि मास्टर्सतिर यदि जाने जानु पनि पर्छ, सोच होइन, सोच राख्नै पर्छ, जानै पर्छ, कुन फ्याकल्टीतिर जान्ने इन्ट्रेस्ट छ आफ्नो, त्यही अनुसारको चाहिँ इलेक्टिभ चाहिँ लिनुपर्छ जस्तो लाग्छ मलाई. त्यो इलेक्टिभ एउटा लियो, काम चाहिँ अर्को गर्यो, फेरि मास्टर्स अर्को पढ्यो भने त्यस्तो तालले हुँदैन. यो भनेको लभ एउटासँग गर्यो, बी अर्कैसँग गरे जस्तै हुन्छ. जुनसँग आफ्नो इन्ट्रेस्ट छ त्यही इन्ट्रेस्ट भएकोलाई भएको पढ्नुपर्छ, र त्यहीसँग रिलेटेड चाहिँ मास्टर्स पनि पढ्नुपर्छ अथवा त्यहीसँग रिलेटेड थेसिसहरू पनि गर्नुपर्छ.
अनि प्राय विद्यार्थीहरूलाई रिसर्च पेपर बारे थाहा हुँदैन है, अनि यो रिसर्च पेपर के हो धेरैलाई थाहा हुँदैन होइन. तपाईँले यो रिसर्च पेपर इन्जिनियरिङ विद्यार्थीहरूलाई जुन अहिले फर्स्ट इयरदेखि नै फोर्थ इयरसम्म हुनुहुन्छ, उहाँहरूलाई कतिको प्रभाव पार्छ, कतिको यसमा इन्भल्भमेन्ट हुनुपर्छ अनि रिसर्च पेपर बारे?
एकदमै एकदमै हुनुपर्छ. रिसर्च पेपर भन्ने बित्तिकै पुरानो इतिहासमा विद्वानहरूले खोजेर पत्ता लगाएको कुराहरूको त्यसलाई हामी रिसर्च पेपर भन्छौँ. अनि मानव कुनै फिल्डमा हामी रिसर्च गर्न गइरहेछौँ भने त्यो रिसर्चलाई त्यो सँगसँगै रिलेटेड रिसर्चमा के कस्तो पूर्वाधारहरू चाहिन्छ अथवा के गर्नुपर्ने हुन्छ, यस्तो गर्दा के कस्तो पहिले आएका छन् होइन, हामीमा यदि पुरानो इतिहास थाहा नभइकन नयाँ कुरा पत्ता लगाउनु पनि गाह्रो छ. कुनै टपिकमा नयाँ कुरा पत्ता लगाउनु छ भने पुरानो इतिहास कोट्याएर चाहिँ त्यो सम्बन्धी चाहिँ के कुरा पत्ता लगाइसकिएको छ त्यो कुरामा चाहिँ हामीमा चाहिँ ज्ञान हुनुपर्छ. र प्राय मैले देखेको विशेष गरी फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयरतिर यो रिसर्च पेपर त छुन पनि छुँदैनन्, हेर्न पनि हेर्दैनन्, तर रिसर्च पेपर पल्टाएर हेर्नुहोस्, हुन त इन्ट्रेस्ट दिएर पढ्नुहोस्, तपाईँहरूलाई अझ पनि पढ्न मन लाग्छ, किनभने त्यहाँबाट पक्कै नयाँ नयाँ कुराहरू चाहिँ यति सिक्न पाइन्छ. त्यही भएर म रिकमेन्ड गर्छु सबैजनालाई होइन, रिसर्च पेपरहरू चाहिँ हेर्नुहोस्, पहिलेका प्रोजेक्टहरू पनि होइन, जस्तो ब्याचलर फोर्थ इयरमा छन् भने पहिलेका सिनियरहरूले गरेका प्रोजेक्टहरू पनि सेम त्यही टपिक नगर्नुहोस्, तर कसरी गरिएको छ त्यो कुरा पनि लिनु जरुरी छ नि त, हामीले सिक्नु जरुरी छ नि त. भोलि गएर पासवर्ड भइसकेपछि त जुनसुकै फिल्डमा पनि हामी जान सक्छौँ नि त, हो कि होइन. त्यही भएर चाहिँ अलिकति हामीमा यो ज्ञान चाहिँ हुनुपर्छ
भनेको आफ्नो लेक्चरहरू त्यसपछि
त्यो कलेक्ट गर्नुपर्छ. रिसर्च पेपर
बाहेक पनि एक्स्ट्रा यो
चाहिन्छ चाहिन्छ, त्यो बुकमा मात्र भएर हुँदैन, रिसर्च पेपरहरू, प्रेजेन्टेसन प्रोग्रामहरू, टक प्रोग्रामहरूमा एकदमै बानी चाहिँ बसाल्नुपर्छ. यो
धेरै प्रेजेन्टेसन स्किल्सहरू, राइट प्रपोजल राइटहरू
एकदमै एकदमै हो, यो कुराहरूमा चाहिन्छ.
अन्त अब मानव इन्जिनियरिङ हाम्रो सक्यो होइन, स्पेसली अब फर सिभिल इन्जिनियर, एज अ सिभिल इन्जिनियर अब इन्जिनियरिङ सकेपछि जब होइन, कहाँ कहाँ यसको अवसरहरू छ, जबको अवसरहरू गभर्मेन्ट प्राइभेट या फरेन होइन, फरेन युनिभर्सिटीहरूमा गएर मास्टर डिग्री गर्ने, त्यसपछि यसको बारेमा के होइन भन् जस इन्जिनियरिङ ग्रेजुएसन एउटा विद्यार्थी अहिले भर्खर पास आउट भयो, त्यसपछि के गर्ने होइन, के गर्दा राम्रो होला, सुझाव सल्लाहहरू
यस्तो छ
तपाईँको आफ्नो एक्सपिरियन्स छ?
अब फोर्थ इयरमा पनि सिभिलले मात्र होइन, अरू फ्याकल्टीले पनि इन्जिनियरिङ प्रोफेसनल प्र्याक्टिस भन्ने एउटा सब्जेक्ट पढाइ हुन्छ. त्यहाँ चाहिँ हाम्रो जब एरियाहरू त्यसका डिस्क्रिप्सनहरू पनि छन्, त्यो त हामी पढ्छौँ पनि. विशेष गरी हामीले काम गर्ने दुईवटा क्षेत्र, एउटा प्राइभेटतिर अथवा एउटा गभर्मेन्टतिर हामी प्राय पिएससी लोक सेवा आयोगबाट पनि हामी गर्ने गर्छौँ. म के सजेस्ट गर्छु भन्दाखेरि फोर्थियरबाट विद्यार्थी निस्किँदैछ भने पहिलो कुरा उसले हेर्नु पऱ्यो उसँग पास भएको सर्टिफिकेट छ कि छैन भन्ने कुरा हेर्नु पऱ्यो. ब्याग चाहिँ दुनियाँ लगाएको छ होइन, अब म काम गर्दै पढ्छु भने हुँदैन. म के सजेस्ट गर्छु भन्दाखेरि हुन्छ कहिलेकाहीँ ब्याकलग्सहरू हुन्छ, पुरानो ब्याग छ भने काम नाम केही नगर्ने चुप लागेर पढ्ने. हाम्रो बानी के हुन्छ, अब हुन त अब सोसाइटीले पनि खोज्छ, चार वर्ष त छोरोले इन्जिनियर पढिसक्यो नि, अब त केही एक्सपेक्ट गर्छन्, बुझाउन सक्नुपर्छ फ्यामिलीलाई होइन, फ्यामिलीलाई बुझाउन सक्नुपर्छ. हामी के गर्छौँ, पास आउट हुने बित्तिकै कतै प्राइभेटमा केहीमा बरू काम गर्दै गरौँ, अनि ब्याक पनि ब्याकको बेला क्याम्पसतिर आउँला, अनि दुई चार दिन पढेर एक दुई महिना अथवा पढेर नै दिउँला. त्यसरी चाहिँ कहिले पनि पास हुँदैन. धेरैजनाको एउटा ब्याग चाहिँ दुई तिन वर्ष पनि लम्बिएको छ. पहिलो कुरा, ऊ काम गर्दै गर्दाखेरि ठ्याक्कै भनेकोलाई लिप पाइँदैन. काम गर्ने मान्छेलाई चाहिँ पढ्न पनि धेरै अप्ठ्यारो हुन्छ. यदि ब्याग छ भने म स्ट्रङली के रिकमेन्ड गर्छु भन्दाखेरि पहिलो काम चाहिँ त्यो ब्याग चाहिँ क्लियर गरोस्. ब्याग क्लियर गरिसके पश्चात मात्र काम गर्नतिर लागोस्. एउटा काम गर्न सकिन्छ यसमा, जस्तो ब्याग छ भने ब्याग मानु छ भने काम नगर्ने, तर कुनै एक्जामको लागि, लोकसेवा तयारीको लागि अथवा मास्टर्स एक्जामको लागि प्रिपेरेसन र आफ्नो जुन सब्जेक्टमा ब्याग छ सँगसँगै लान सक्यो नि त. किनभने पढ्ने बानी छ भने पढ्ने बानी पढिराख्यो भने हराउँदैन क्या. काम गर्न थाल्यो भने नि पढ्ने बानी पुरै हराउँछ, सकिँदैन. एटलिस्ट एउटा सब्जेक्टमा ब्याग छ भने त्यो सब्जेक्टलाई पनि दिनमा केही आवर टाइम दिने र बाँकी आवरमा चाहिँ अरू सब्जेक्टहरू पनि लोकसेवाको लागि अथवा मास्टर्सको प्रिपेरेसनको लागि पनि हामी तयारी गर्न सक्यौँ नि त. अनि ब्याक हुनेको लागि मेरो सजेसन यही हो, पढाइतिर पहिला सक्नुहोस् यो. अर्को, जसको यदि मानौ क्लियर छ, सबै पास गराएछ, एउटा अप्सन, बेस्ट अप्सन भनेको म उहाँहरूलाई चाहिँ सिधै मास्टर्स गर्न दिन्छु. जबलाई थाती राखेर पहिलो कुरा, कुनै टपिकमा चाहिँ पर्फेक्ट चाहिँ हुनुपर्छ. जब त पाइन्छ नि, आफ्नो हातमा कला छ भने जब कति हो कति हो. हामीले जबै गर्नुपर्छ भन्ने छैन नि त, जब क्रिएटर पनि हुनुपर्छ हामी. जब चाहिँ हामीमा चाहिँ जब क्रिएटिभिटी पनि हुनुपर्छ हामीमा. तर के छ भन्दाखेरि खालि जब मात्र गर्ने स्यालेरी त्यस्तो होइन, जब दिन सक्नुपर्छ हामीले. अनि उहाँलाई चाहिँ म स्ट्रङली के रिकमेन्ड गर्छु, मास्टर्स पहिले सक्नुहोस्. तर मानौँ यस्तो पनि हुन्छ, अब हाम्रो सोसाइटीमा, नेपाली सोसाइटीमा इन्जिनियर सक्ने बित्तिकै धेरैको आश हुन्छ होइन, फ्यामिलीबाट आश हुन्छ, अब केही कमाएर देला पनि होइन. अनि के गर्न सकिन्छ भन्दाखेरि नि, एउटा काम चाहिँ मास्टर्सको लागि प्रिपरेसन गर्ने होइन, अथवा मास्टर्सको लागि र लोकसेवाको लागि पनि हामी सँगसँगै प्रिपेयर गरेर लान चाहिँ सक्छौँ. प्रिपरेसन गरेर लान सक्छौँ. तर फेरि लोकसेवामा पास भइसके पश्चात फेरि मास्टर्स पढ्न, अब या त दुई वर्षपछिको अध्ययन विधामा गएर गर्न सकियो. तर फेरि पनि म त्यही के रिकमेन्ड गर्छु भन्दाखेरि, मास्टर्स चाहिँ सकिहाल्नु क्या, मास्टर सकिहाल्नु. भोलि गएर कुनै अफिसमा अथवा काहीँ काम गर्दाखेरि आफूलाई कता कता खल्लो पनि फिल हुन्छ
भनेको नर्मल्ली आफूलाई, यदि घरबाट प्रेसर छैन भने
एकदमै, यदि स्थिति ठिक छ भने. किनभने मैले देखेको, मास्टर्स पढ्दा पढ्दा काम गर्न सकियो. मास्टर्स प्राय अरू जस्तो पुरै 10 to 5 हुँदैन होला, अथवा कुनै कुनै कलेजमा छ पनि होला. हामी मास्टर्स पढ्दा पढ्दा पनि आफूलाई सस्टेन गर्ने काम गर्न सक्छौँ. जुन कलेजमा पढिरहेछ भने त्यही कलेजमा पढाउने काम पनि सकियो नि त होइन त. पुरै फिल्डको काममा इन्भल्भ नभइकन पढाउने कामतिर, अथवा ब्याचलर बिई पढेका स्टुडेन्ट, अथवा मिल्छ कि मिल्दैन होइन, अथवा अरू कलेजहरूमा पनि यसरी पढाएर पनि हामी सस्टेन चाहिँ गर्न सक्छौँ. त्यही भएर मास्टर्स गरेको चाहिँ म स्ट्रङली रिकमेन्ड गर्छु. र त्यस पश्चात चाहिँ जस्तो कुनै टपिकमा, कुनै सब्जेक्टमा आफूले मास्टर्स गर्नु मन छ तर आफ्नो देशमा छैन भने फरेन जानु पनि म गलत चाहिँ ठान्दिनँ. सिक्नको लागि, डुल्नको लागि विदेश जाँदा भयो, तर देशले लगानी गरेको इन्जिनियर चाहिँ विदेशमा गएर काम चाहिँ गर्नु भएन. एउटा इन्जिनियर बनाउनलाई एउटा राष्ट्रलाई लगभग 30-40 लाखभन्दा बढी लाग्छ. सानैदेखि एउटा राष्ट्रले हुर्काएको छ, उसलाई सबै सेवा सुविधा दिएको छ होइन र. अनि रेडिमेड अनि बनाउँछ, एउटा इन्जिनियर रेडिमेड बनायो, अनि त्यो रेडिमेड इन्जिनियर चाहिँ विदेशमा गएर के भयो उसले भन्दाखेरि, उसले सिधै सस्तो इन्जिनियर पायो नि त. उसले एउटा देशमा लगानी लगाएको छ, अर्कोले पाएको छ, अनि कहाँबाट हुन्छ त विकास. अनि हाम्रो बानी त्यही छ, विदेश भन्छौँ, के गो विदेश, आफ्नो देशलाई बनाउने हो नि होइन र. त्यही भएर पढ्नको लागि ठिक छ, म मान्छु, आफ्नोमा छैन भने छैन पनि कुनै कुनै सब्जेक्टहरूमा इन्ट्रेस्ट लाग्छ, सिक्नको लागि, तालिमको लागि, अथवा ढुल्नको लागि विदेश जानु ठिक हो, तर देशले सिकाएको कुराहरू देशमै हामीले त्यसमा एप्लाई चाहिँ गर्नुपर्छ।
अब लगभग हामी होइन कस्तो छ भन्दाखेरि लगभग सबै टपिक्सहरू इन्जिनियरिङभन्दा पहिला जोइन गर्नु, अनि त्यो 4 वर्ष इन्जिनियरिङको लाइफ, त्यसपछि जब गर्नु कि मास्टर होइन, त्यसपछि सबै डिस्कसन त गरिसक्यौँ होइन, एउटा समग्र नै एज अ सिभिल इन्जिनियर, स्पेसली सिभिल इन्जिनियरको लागि अनि नर्मल अरू सबैको लागि है जो इन्जिनियरिङ जोइन गर्नु,
अनि यसो पनि गर्न सकिन्छ जस्तो हामी इन्जिनियरिङ सकिसकेपछि
हजुर
जस्तो कुनै कुनै अनलाइन एजुकेसन पनि त हामी दिन सक्छौँ नि त
हजुर
होइन, त्यहाँबाट पनि अन गर्न सकियो, काम गर्न सक्यो, त्यहाँबाट अन पनि गर्न सक्यो, कसैलाई हामीले बेनिफिट पनि पुर्याउन सक्यौँ। त्यही भएर यस्ता कुराहरू इन्टरप्रेनरसिप जस्ता कुराहरू स्टार्ट गर्न पनि सकिन्छ, कसैलाई मोटिभेट गर्न कुराहरू,
स्पेसिफिक कुनै टपिकमा एकदम तपाईँले ज्ञान छ
हो हो जस्तो कुनै टपिकमा एक्सपर्ट छौँ भने त्यसलाई एउटा कुनै अनलाइन एजुकेसन होइन होइन ई एजुकेसन पनि हामी त्यो थ्रुबाट पनि जान सक्यौँ नि त, जस्तो कुनै कुनै सब्जेक्टको नोटहरू बनाउने अथवा त्यो त्यो टपिकमा चाहिँ भिडियोजहरू बनाउने हाल्ने, सामाजिक सञ्जालमा हाल्ने सिकोसहरू होइन, त्यसरी पनि हामी अगाडि बढ्न चाहिँ सक्छौँ।
अनि तपाईँले अब समग्रमा केही लागिरहेछ कि हामीले कन्भर्सेसन गर्न छुट्याएको छौँ होइन, तपाईँले केही त्यस्तो लागिरहेछ भने?
अब यस्तो गफ गर्दै जाँदा त दिनै बित्छ होइन, विशेष गरी मैले देखेको इन्जिनियरिङ पढ्न आउँदाखेरि पहिलो कुरा अर्को कुरा के विचार गर्नुपर्छ, जस्तो हामीले त टेक्निकल पार्टहरू कुरा गऱ्यौँ, विशेष गरी म सधैँ अरूलाई पनि भन्ने गर्छु, किनभने एउटा सामान्य परिवारले छोरोलाई बाहिर छोरीलाई बाहिर पठाएर पढाउनु सानो कुरो होइन, धेरै स्ट्रगल छ त्यसमा। कम्तीमा पढ्न आएको छौँ भने हामी आफ्नो बाबाले गरेको दुःख, आमाले गरेको त्यो आशा र समाजको त्यो अनुहार चाहिँ सम्झिनुपर्छ, किनभने नत्र मैले अरू बेला नै भन्ने गरेको छु यो, अब समाजले त ए फलानाको छोरो त छोरी इन्जिनियर पढ्न गयो भन्ने त सुनिन्छ, तर नयाँ ठाउँ गएर भित्ति भइदिने आफू आफ्नै सुई आफै हामीले डक्टर भइदियो भने काम लागेन, त्यो कम्तीमा त्यो दुःख पनि चाहिँ हामीले बुझ्नुपर्छ। र अर्को कुरा के भन्दाखेरि एथिक्सको कुराहरू, हामीले पढिसके पश्चात पक्कै पनि हामी कुनै न कुनै फिल्डमा इन्गेज हुन्छौँ, आफ्नो इथिक्सलाई चाहिँ राखेर होइन, इथिक्स विपरीत चाहिँ काम चाहिँ गर्नु हुँदैन, नुन खान पाइएन भनेर चाहिँ नुनिलो हुन्छ भनेर सिङ्गान्त खानु भएन नि त, कम्तीमा इथिक्सहरू चाहिँ विचार गर्नुपर्छ। र मेरो आफ्नै यात्राको कुरा गर्दाखेरि इन्जिनियरिङ यात्रामा मैले डिप्लोमा गरेँ, डिप्लोमा सके पश्चात नै ठ्याक्कै म केही समय चाहिँ काम पनि गरेँ, मैले काम चाहिँ मैले झापाको ढ्याङ्ग्री भन्ने तोपगाछी गाविस पर्थ्यो त्यो बेला चाहिँ साबिक, त्यहाँ मैले काम गर्दै गर्दाखेरि के हुन्छ भन्दाखेरि हाम्रो फिल्डको काम भनेको अलिकति हाई बजेटको काम हुन्छ, त्यो फिल्डमा चाहिँ ठुलो दुर्घटना घट्यो, ठुलो दुर्घटना घट्दाखेरि कस्तो भयो भन्दाखेरि बाहिरबाट गुन्डाहरू आएर चाहिँ त्यहाँ काम गर्नेहरूलाई कुट्ने, खेदाउने, भगाउने काम पनि भयो, र त्यो घटनामा म आफै स्वयं पनि परेँ। त्यो घटनामा चाहिँ अब के रहेछ भन्दाखेरि त्यो घटना गर्ने कारण भन्दाखेरि पहिले अब टेन्डरको तरिकाबाट चाहिँ ठेकेदारले कति लाख रुपियाँ दिन्छु भनेको थियो, उसले दिएन, अनि लास्टमा चाहिँ त्यो रिस चाहिँ त्यहाँ काम गर्नेहरूमाथि पोख्यो, जसमा म पनि एउटा पीडित पढेँ, त्यतिखेर म माथि पनि एट्याक गरेँ, म पनि हस्पिटलमा भर्ना भएँ, अनि मलाई नै लु भोलि नै छोडेर जा, यो साइट छोडिनुहोस् भने त्यो ज्ञान जान्छ टाइपको पनि कुरो आएको थियो। म पनि हस्पिटलमा भर्ना भएँ, पछि त्यो गाउँमा फेरि आएँ, त्यहाँका गाउँको सबैले सर लु तपाईँ जानुहोस्, मान्छे अब ज्यान भयो भने धेरै कमाइएला लाइफ छ नि त होइन। तर कता कता मेरो मनमा के थियो भन्दाखेरि मेरो लाइफको पहिलो काम म कसरी भाग्नु, एउटा साइडबाट म भागेँ भने म सधैँको लागि भाग्छु, म भागिनँ, म त्यही ठाउँमा बसेँ, त्यस्ताहरू यस्ता समस्याहरू झेल्दै म त्यो ठाउँमा बसेँ, एक्विडक्टको निर्माण कार्य थियो त्यहाँ, त्यही ठाउँमा बसेँ, र पछि त्यो ठाउँमा बस्दाखेरि के भयो भन्दाखेरि अब त्यहाँ काम गर्ने हाम्रो सबै कामदारहरू सबै त्यहाँबाट भागे, कोही थिएन, काम मैले गराउनु पर्ने थियो, मेरो आफ्नो च्यालेन्जको कुरा थियो होइन, अनि मैले चाहिँ त्यहीँको लोकल लेबरहरूलाई लगाएर, लोकल मान्छेलाई लगाएर मैले त्यहाँ काम सिकाएँ, काम सिकाएर मैले काम गराएँ, काम गराइसके पश्चात पनि फेरि के भयो भन्दाखेरि त्यही लोकल बिच झगडा भएर काण्ड भयो, त्यो लोकल केटाहरू पनि सब भागे, अब भागिसके पश्चात चाहिँ अब काम कसरी गराउने, मसँग कुनै विकल्प थिएन, मेरो काममा एउटा ठुलो जिम्मेवारी थियो. पछि मैले त्यही गाउँको लोकल केटीहरू त्यहाँको महिलाहरूलाई फेरि मैले ट्रेनिङ दिएँ र त्यो काम चाहिँ त्यो लोकल महिलाहरू त्यो दिदी बहिनीहरूले चाहिँ मिलेर सके भनेपछि हामीले चाह्यो भने जे पनि गर्न सकिन्छ जस्तो मलाई लाग्छ.
जस्तै तपाईँ सिभिल इन्जिनियरिङ हुनुहुन्थ्यो तर पनि त्यहाँ काम गर्दाखेरि
हामी भनेको कुनै एउटा फ्याकल्टी इन्जिनियर मात्र होइन, हामी सोसियल इन्जिनियर पनि हो. एकदमै जस्तो मानौ कुनै ठाउँमा नहर बनाउनु छ, क्यानल बनाउनु छ, क्यानल बनाउनुको लागि त जग्गा दिनु पऱ्यो नि त. त्यहाँको समाजलाई, त्यहाँको सोसाइटीलाई यो जग्गा तपाईँ ठ्याक्कै नहरको लागि दिनुहोस्, कुन ढङ्गले बोल्ने, कुन ढङ्गले त्यो जग्गा माग्ने भन्ने कुरा पनि हुन्छ. थर्काएर यो दिनुपर्छ, नहर बनाउनु परेन भनेर थर्काएर गऱ्यो भने कसैले दिँदैन, काट्न आउँछन्. तर तिनीहरूलाई कन्भिन्स गर्नुपर्छ, यो नहर आयो भने यो नहरको पानीहरूबाट तपाईँको खेती हुन्छ भन्ने जस्ता कुराहरू त्यहाँ हामीले काउन्सिलिङ गरेर त्यहाँ तिनीहरूलाई यो कुरा बुझाउन सक्यो भने खुसी खुसी लिन्छन्. भनेपछि हामीमा यो मोटिभेसन गर्ने कुराहरू, काउन्सिलिङको कुराहरू चाहिँ एकदमै चाहिन्छ. पनि खालि टेक्निकल पाटो त आफ्नो छँदैछ, त्यो बाहेकको पनि यो नन टेक्निकल पाटो पनि, सोसियल पाटो पनि एकदमै चाहिन्छ.
जस्ट अब तपाईँ त्यसपछि कहाँ कहाँ जोइन गर्नुभयो दाइ त्यसपछि होइन आफ्नो अहिले?
अनि त्यसपछि मैले त्यहाँ काम गर्दा गर्दै त्यो काम मैले सक्ने बित्तिकै मैले ब्याचलरको इन्ट्रान्स दिएँ.
हजुर.
होइन, ब्याचलरको इन्ट्रान्स दिएपछि म धरानमा फेरि पनि आएँ. म अनि धरान आएपछि मैले ब्याचलर सिभिल जोइन गरेँ. अनि अन्तिमको वर्षतिर चाहिँ अब आफ्नो खर्च आफै निकाल्नको लागि म पढाउने काम पनि गरेँ. इस्टर्न पोलिटिकल टेक्निक सेन्टरमा मैले पढाएँ, त्यस निकेतन स्कुलमा पनि, त्यहाँ पनि प्राविधिक पढाइ हुन्छ, त्यहाँ पनि मैले पढाएँ. अनि लगतै धरानको महानगरपालिकामा पनि निर्माण गऱ्यो. त्यो माग गर्दै गर्दाखेरि म धरानको महानगरपालिकामा पनि काम गरेँ मैले, त्यहाँ एज अ भवन संहिता होइन बिल्डिङ कोड सम्बन्धीकै इन्चार्ज भएर पनि म काम गरिराखेँ. अनि काम दबाउ मैले त्यहाँ 2.5-3 वर्ष काम गर्दाखेरि धेरै अनुभवहरू मैले बटुलेँ. अनि बटुल्दाखेरि अब लगतै मैले लोकसेवा पनि दिएँ. लोकसेवा दिँदाखेरि पास पनि गरेँ. पास गरिसकेपछि अहिले ठ्याक्कै हिजो अब माघ 1 गतेदेखि 76 साल माघ 1 गतेदेखि चाहिँ म चाहिँ अब ठ्याक्कै मोरङको मिखलाजुङ गाउँपालिकामा मेरो पोस्टिङ भएको छ. अब म अहिले हाल त्यहीँ नै छु, त्यहीँ गरिराखेको छु. र अब चाहिँ मलाई धरान छोड्नु चाहिँ अलिकति अप्ठ्यारो लाग्यो. सुरुमा चाहिँ मलाई पहिलोचोटि धरान आउँदाखेरि कस्तो कस्तो दुःख लागेको थियो. धरान एक दिन नबस्दै म घर कुदिहालेको थिएँ विरक्त लागेर. तर पछि चाहिँ अहिले चाहिँ यहाँ बस्दै गएपछि होइन एउटा राम्रो माहौल बन्यो. मैले के पनि भन्न चाहेँ भन्दाखेरि नि कति कुरा सुरुमा दुःख लाग्छ, सुरुमा अप्ठ्यारो हुन्छ. सुरुमा अप्ठ्यारो हुने बित्तिकै ब्याग सर्नु हुँदैन. मलाई त्यही बेला धरान आउँदाखेरि मलाई अप्ठ्यारो भएर म ब्याग सरेको भए सायद म आज इन्जिनियर हुँदिन.
तपाईँको अहिले यतिको सङ्घर्षहरू सबै समेसन गरेर होइन अहिले लोकसेवाको इक्जाम दिनुभयो, त्यसमा नाम निकाल्नुभयो होइन, अनि त्यसमा तपाईँको अहिले सर भनेको फाइनल्ली एउटा गभर्मेन्ट को गभर्मेन्टको रूपमा हुनुहुन्छ होइन, गभर्मेन्टको रूपमा. सो अब एउटा तपाईँको सङ्घर्षलाई लास्टमा लिएर एउटा सफलता होइन, एज अ सिभिल इन्जिनियर एउटा सफलता आएको छ होइन. सो अब के छ भन्दाखेरि
यसलाई सफलता भन्दा पनि अब मैले अझै पनि दुःख गरेँ नि छु. म सफलता त हासिल गरिसकेँ होइन, लास्टमा कतिखेर हुन्छु भन्दाखेरि मैले लोकसेवा पास गरेर थाई जागिरे हुने बित्तिकै त्यो मेरो सफलता होइन. मैले सिकेका कुराहरू, मैले 3 वर्ष डिप्लोमा, 4 वर्ष ब्याचलर, 2 वर्ष मास्टर्समा सिकेका कुराहरू जबसम्म म सोसाइटीले त्यो दिन सक्दिनँ तबसम्म सफल हुँदिनँ. र त्यही दिन म सफल हुन्छु जुन बेला चाहिँ मैले गरेको थेसिसहरू यदि ठ्याक्कै समाजमा लागू हुन्छ भने, त्यो एप्लाई गर्न सकियो भने, त्यो दिन चाहिँ म आफूले सफल इन्जिनियर ठान्नेछु.
एकदम इन्डिङमा होइन, क्लोजिङमा भन्दाखेरि स्टुडेन्टहरू जुन हुनुहुन्छ होइन, उहाँलाई धेरै मतलब एउटा सठिक सानो कुरा के भन्न चाहन्छु थोरै अहिले पढिरहेको विद्यार्थीहरूलाई
के भन्न चाहन्छु भन्दाखेरि
छोटकरीमा भनौँ न उहाँहरूलाई.
हामीमा के हुन्छ भन्दाखेरि शान्तिमा दुःखमा हामी ब्याक सर्ने बानी छ, त्यो गर्नु हुँदैन. जस्तो म तपाईँहरूलाई एउटा इक्जाम्पल दिन्छु, मन्दिरमा त्यही भगवान् ढुङ्गाको हुन्छ होइन, त्यही मन्दिरमा एउटा ढुङ्गामा टेकेर अर्को ढुङ्गालाई पूजा गर्न जान्छौँ किन? किनभने त्यो म त्यो मूर्तिले चाहिँ, त्यो ढुङ्गाको मूर्तिले धेरै दुःख, धेरै कष्टहरू, धेरै चोटहरू सहेको छ. त्यो धेरै चोट सहेर चाहिँ त्यो मूर्तिलाई चाहिँ पूजा गर्छौँ. तर यो जुन खुट्टा टेकेर जुन मार्बलमा हामी गएको हुन्छौँ, त्यसलाई अलिकति ठोक्ने बित्तिकै आइ आइया म त सक्दिनँ है नठोक भनेर त्यसलाई चाहिँ भुइँमा राखिएको हो. जसले दुःख गर्छ त्यही अगाडि बढ्छ. र मैले दिदी आफ्नो इक्जाम्पल के छ भन्दाखेरि, फुटबल गेममा लत्ती खाने जुन फुटबल हुन्छ भने अगाडि बढ्ने पनि त्यही फुटबल हुन्छ. दुःख अहिले दुःख होला तर त्यो दुःखलाई दुःख नमानौँ, त्यसलाई नै एउटा एउटा सिकाइको रूपमा लिएर अगाडि बढौँ. लाइफमा पक्कै पनि सफलता हासिल हुने नै छ.
ल, तपाईँसँग कुरा गर्न पाइयो, धेरै खुसी लाग्यो होइन. हाम्रो इन्जिनियरिङ पोडकास्ट सिरिजमा आइदिनु भयो,
तपाईँलाई
धेरै धेरै धन्यवाद.
धन्यवाद सर.